بجلی کے کرنٹ اور بجلی کے سرکٹ، یہ آج ہمارے لیکچر کا موضوع بنیں گے۔ کرنٹ کا مطلب آپ اچھی طرح جانتے ہیں، جب کوئی چارج کسی سم چلتا ہے، حرکت کرتا ہے، تو اس کا مطلب یہ کہ ایک کرنٹ اس سم چل رہا ہے، اور جتنا زیادہ چارج جتنی تیزی کے ساتھ حرکت کرے گا اتنا ہی زیادہ کرنٹ ہوگا۔ سرکٹ کا مطلب ہے کہ ایک ایسا راستہ جو اپنے آپ سے جا کر ملتا ہے۔ اس سرکٹ کے اوپر گاڑیاں چل سکتی ہیں، کچھ اور چل سکتا ہے، لیکن بجلی کا سرکٹ وہ سرکٹ ہوتا ہے جس کے اوپر ایک برقی ذرہ پورا چکر کاٹ کر دوبارہ اس مقام پر پہنچتا ہے، اس کو الیکٹرک سرکٹ کہتے ہیں۔ سرکٹس اور کرنٹس کی اہمیت اس قدر زیادہ ہے کہ ہماری جدید زندگی بالکل ناممکن ہوتی اگر ہم نے ان کو پوری طرح سے سمجھ نہ لیا ہوتا۔ اب کرنٹ کو سمجھنے کے لیے میں اس کو پانی کے ساتھ تشبیہ دینا چاہتا ہوں۔ تو اب فرض کیجئے کہ ایک پمپ ہے اور وہ پمپ ایک پائپوں کے نظام کے ساتھ جڑا ہوا ہے، تو پمپ ان پائپوں میں سے پانی زبردستی دھکا دے کر فلو کراتا ہے، اور یہ پانی گھوم پھیر کر دوبارہ اسی مقام پر لوٹتا ہے۔ اب اگر یہ پائپ چوڑے ہوں تو پانی بڑی آسانی کے ساتھ بہ سکتا ہے، لیکن اگر یہ تنگ کر دیے جائیں تو اس پمپ کو مزاحمت کا سامنا کرنا پڑتا ہے، مطلب یہ کہ اس کو زیادہ زور سے دھکا دینا ہوتا ہے تاکہ اتنا ہی پانی اتنے ہی وقت میں بہے۔ یہی بات بجلی کے اوپر صادق آتی ہے۔ یہاں پر اگر ہم کسی تار کو تنگ کرتے چلے جائیں تو اس میں سے جو برقی ذرے حرکت کرتے ہیں وہ زیادہ مشکل سے گزریں گے اگر وہ تار تنگ کر دی جائے، یا اس کی ریزسٹنس یا مزاحمت کی قوت بڑھا دی جائے۔ تو چلیے سب سے پہلے ہم کرنٹ اور ریزسٹنس کی ڈیفینیشنز کے اوپر ایک نظر ڈالتے ہیں۔ اگر ایک مختصر وقت ڈی ٹی کے دوران چارج ڈی کیو کسی تار میں سے گزرتا ہے تو کرنٹ کی مقدار بنتی ہے ڈی کیو ڈیوائڈیڈ بائی ڈی ٹی یا ڈی کیو بائی ڈی ٹی، اور ریزسٹنس کو ہم ڈیفائن کرتے ہیں ایز دی ڈفرنس آف پوٹینشیلز اکراس دا ریزسٹر ڈیوائڈیڈ بائی دی کرنٹ وچ فلوز تھرو دا ریزسٹر۔ تو یہاں پر آپ یہ دیکھ رہے ہیں کہ ایک ریزسٹر ہے، اس ریزسٹر کا ایک سرا پوٹینشیل وی اے کے اوپر ہے اور دوسرا وی بی پر، تو ان کے درمیان جو پوٹینشیل ڈفرنس ہے وہ وی ایکولز وی اے مائنس وی بی ہے۔ اب وی اے کو وی بی سے بڑا ہونا چاہیے تاکہ کرنٹ سیدھے ہاتھ کی طرف فلو کرے۔ تو جو ڈائریکشن آپ دیکھ رہے ہیں اس ڈائیگرام میں وہ تب ہی ممکن ہو سکتا ہے اگر وی اے وی بی سے بڑا ہو۔ اب یہ دیکھیے کہ پانی اونچائی سے نیچے کی طرف جاتا ہے، تو جہاں سے یہ شروع ہوتا ہے وہ زیادہ اونچائی پر ہے اور تب ہی اس کا پوٹینشیل زیادہ ہوگا۔ یہاں تو گریویٹیشنل پوٹینشیل کی بات ہے، لیکن یہی بات کرنٹ کے اوپر صادق آتی ہے۔ سو کرنٹ فلوز فرام ہائر پوٹینشیل ٹو لوور پوٹینشیل، اور یہاں پر یہ یاد رہے کہ ہم پازیٹیو ڈائریکشن آف کرنٹ اس کو کہتے ہیں جب پازیٹیو چارج پازیٹیو پوٹینشیل سے لوور پوٹینشیل تک جاتا ہے۔ اب یہاں پر آپ نے دیکھا کہ آر از ڈیفائنڈ ایز وی ڈیوائڈیڈ بائی آئی۔ بعض لوگ یہ سمجھتے ہیں کہ یہ اومز لا ہے، مگر ایسی بات نہیں ہے۔ اومز لا اس صورت میں ہولڈ کرتا ہے اگر آر کی ویلیو کانسٹنٹ ہو۔ گویا کہ اگر آپ ایک ریزسٹر لیں اور اس کے اوپر مختلف پوٹینشیلز اپلائی کریں، مختلف پوٹینشیل ڈفرینسز اپلائی کریں، اگر کرنٹ اس پوٹینشیل کے ساتھ لینئرلی بڑھتا ہے تب ہی اومز لا ہولڈ کرتا ہے۔ بصورت دیگر آر ایکولز وی اوور آئی تو صرف ریزسٹنس کو ڈیفائن کرے گا۔ اب میں آپ کو اس کی ایک مثال دیتا ہوں۔ فرض کیجئے کہ ایک تار ہے، اس تار میں سے آپ ایک کرنٹ گزارتے ہیں اور تار گرم ہو جاتی ہے۔ اب ظاہر کہ جتنا زیادہ پوٹینشیل ڈفرنس آپ اس کے اکراس لگائیں گے تو زیادہ کرنٹ گزرے گا، لیکن اگر آپ نے بہت زیادہ پوٹینشیل ڈفرنس لگا دیا تو پھر کیا ہوگا، تار جل جائے گی۔ تار جل گئی تو اس کا مطلب یہ کہ پھر کوئی کرنٹ نہیں گزرے گا. تو ظاہر ہے ایسی صورت میں آئی ول ناٹ بی پروپورشنل ٹو وی, تو اوم لا تو وہاں ختم ہو گیا. اب ہم یہ جاننا چاہتے ہیں کہ اگر دو رزسٹرز ہوں, ایک جس کی ویلیو آر ون ہے اور دوسری جس کی ویلیو آر ٹو ہے, اور اگر ہم ان کو ان سیریز جوڑیں تو ٹوٹل رزسٹنس کی ویلیو کتنی بنتی ہے. اب یہ بہت آسان سوال ہے اس واسطے کہ ایک ہی کرنٹ ان دونوں میں سے گزرتا ہے, اس کو آئی کا نام دیں. لہٰذا وی ون از اکول ٹو آئی انٹو آر ون اور وی ٹو از اکول ٹو آئی انٹو آر ٹو. تو ٹوٹل وولٹیج اکراس بوتھ رزسٹرز دیٹ از وی ون پلس وی ٹو, یہ آپ کا وی بن گیا, اس کو آئی سے ڈیوائڈ کریں. لہٰذا ان دو رزسٹرز کو آپ ایک رزسٹر کے ساتھ ریپلیس کر سکتے ہیں, اس رزسٹر کی ویلیو ہوگی آر ون پلس آر ٹو, اور اس واسطے ہم اس کو آر اکویولنٹ کہتے ہیں. سو آر اکویولنٹ از اکول ٹو آر ون پلس آر ٹو. یہی چیز ہم دو رزسٹرز کو ان پیرلل رکھ کے معلوم کر سکتے ہیں. تو یہاں پر دو رزسٹرز آر ون اور آر ٹو کو ان پیرلل رکھا گیا ہے, اور اب ہم یہ جاننا چاہتے ہیں کہ ان سے جو ایک رزسٹر بنتا ہے جس کو ہم نے آر اکویولنٹ کہا ہے, اس آر اکویولنٹ کی قیمت کتنی ہے. اس سوال کو حل کرنے کے واسطے آپ یہ یاد رکھیں کہ جب کرنٹ فلو کرتا ہے اور وہ دو میں بٹ جاتا ہے, دو تاروں میں یوں بٹ جاتا ہے, تو جتنی مقدار کرنٹ کی شروع میں تھی اتنی ہی بعد میں ہوگی. تو جس طرح ایک بہتا ہوا دریا دو چھوٹے دریاؤں میں بٹ جاتا ہے, لیکن پانی کی مقدار اتنی ہی رہتی ہے. سو دس از کنزرویشن آف چارج, جتنا چارج اندر آتا ہے اتنا ہی باہر نکلتا ہے. لہٰذا یہاں پر جو ٹوٹل کرنٹ ہے آئی دیٹ از اکول ٹو آئی ون پلس آئی ٹو, مگر دونوں رزسٹرز کے اکراس ایک ہی ویلیو ہے وولٹیج کی. اور چلیے اب یہ دیکھیں کہ وی ون از اکول ٹو آئی ون انٹو آر ون اینڈ وی ٹو از اکول ٹو آئی ٹو انٹو آر ٹو. لیکن وی ون اور وی ٹو کی قیمتیں برابر ہیں کیونکہ یہ ساتھ جڑے ہوئے ہیں. لہٰذا یہاں پر آپ یہ دیکھیں کہ وی اوور آر اکویولنٹ از اکول ٹو وی اوور آر ون پلس وی اوور آر ٹو, اور یہاں سے پھر ریزلٹ نکلتا ہے کہ ون اوور آر اکویولنٹ از اکول ٹو ون اوور آر ون پلس ون اوور آر ٹو. اس کو اگر آپ حل کریں تو ریزسٹنس از اکول ٹو آر ون آر ٹو اوور آر ون پلس آر ٹو. گویا کہ ہم ان دونوں رزسٹرز کو ایک رزسٹر کے ساتھ ریپلیس کر سکتے ہیں جس کی قیمت آر ون آر ٹو ڈیوائڈیڈ بائی آر ون پلس آر ٹو ہے. اسی طرح کا پرابلم آپ نے پہلے کیپیسٹرز کے حوالے سے بھی حل کیا ہے. اس میں آپ یاد دہانی کراتا ہوں, اگر دو کیپیسٹرز ہوں ان کو آپ یا تو سیریز میں لگا سکتے ہیں یا ان پیرلل. لیکن ایک فرق دیکھیے کہ جب آپ دو کیپیسٹرز کو ان پیرلل لگاتے ہیں تو وہاں کیپیسٹنس بڑھ جاتی ہے, اور جب ان سیریز لگاتے ہیں تو وہ گھٹ جاتی ہے. اس کے برعکس جب آپ دو رزسٹرز کو ان پیرلل لگاتے ہیں تو رزسٹنس کم ہو جاتی ہے. کیوں کم ہوتی ہے؟ اس لیے کہ کرنٹ یوں بہہ سکتا ہے اور یوں بہہ سکتا ہے, دونوں میں سے گزر سکتا ہے, لہٰذا اس کو کم مزاحمت کا سامنا کرنا پڑتا ہے. اس کے برعکس جب دو سیریز میں ہوتے ہیں تو دونوں رزسٹرز میں سے اس کرنٹ کو گزرنا ہوتا ہے, چنانچہ زیادہ مزاحمت کا سامنا کرنا ہوتا. اب کرنٹ فلو کرتا ہے, الیکٹرانز حرکت کرتے ہیں, چارج حرکت کرتا ہے, کیوں؟ چلیے اب ہم اس مسئلے کی طرف آتے ہیں. فزکس میں اصطلاحات اکثر اوقات بہت پریسائز ہوتی ہیں, مطلب یہ کہ خاص مطلب کنوے کرتی ہیں, مگر بعض دفعہ تاریخی وجوہات کی بنا پر کوئی غلط نام بھی آ جاتے ہیں. الیکٹرو موٹیو فورس اس کی ایک مثال ہے. اس کی میں تھوڑی سی وضاحت کرنا چاہوں گا. اب یہ دیکھیں کہ جب پانی کسی پائپ میں سے گزرتا ہے, وہ صرف اس لیے گزرتا ہے کہ کوئی چیز اس کو دھکا دیتی ہے, اور یہ پمپ ہے. تو وہ کون سی چیز ہے جو بجلی کو ایک تار میں سے گزرنے پہ مجبور کرتی ہے؟ اس کو الیکٹرو موٹیو فورس کا نام دیا گیا ہے. سو الیکٹرو موٹیو فورس از دیٹ وچ کازز الیکٹریسٹی ٹو فلو ان اے سرکٹ. مگر فورس کا لفظ یہاں پر ٹھیک نہیں ہے. یہ کیوں؟ اس کو ہم بہتر طور پر اس اینیمیشن کو دیکھ کر سمجھ سکتے ہیں. یہاں پر ایک شخص زمین پر سے گولے اٹھاتا ہے, ان کو میز پہ رکھتا ہے, پھر لڑکاتا ہے اور یہ گولے میز پر سے گزر کر نیچے آتے ہیں. یہاں رگڑ ہے, فرکشن ہے اور پھر یہ گولے دوبارہ زمین پر پہنچتے ہیں, پھر ان کو اٹھا کر دوبارہ میز پہ پھینکا جاتا ہے اور یہ سلسلہ چلتا رہے گا جب تک کہ کوئی شخص یا کوئی ایسی چیز ان گولوں کو انرجی مہیا کرتی رہے. ظاہر ہے کہ یہ گولے جتنے بھاری ہوں گے اتنا ہی زیادہ کام کرنے کی ضرورت پڑے گی, تو ان کو اٹھانا ہے, رکھنا ہے, پھینکنا ہے اور یہ سلسلہ, یہ سرکٹ مکمل ہے. یہاں پر الیکٹرو موٹیو فورس کا سورس جو ہے وہ یہ شخص ہے, وہ جو اس چیز کو اٹھاتا ہے اور پھر دھکا دیتا. سو ورک از بینگ ڈن. اسی طرح سے ایک بجلی کے سرکٹ میں الیکٹرانس کو جو چیز حرکت دیتی ہے وہ ہے الیکٹرو موٹیو فورس, لیکن یہ اصل میں فورس نہیں ہے. دس از دا ورک دیٹ از ڈن ٹو گیو موشن ٹو ایچ الیکٹران یا ایچ کیریئر آف چارج. ظاہر ہے کہ چارج کی مقدار جتنی زیادہ ہوگی تو اتنا ہی زیادہ کام کرنے کی ضرورت پڑے گی. تو آپ نے اینیمیشن میں یہ دیکھا کہ انرجی خرچ ہو رہی ہے. کیوں خرچ ہو رہی ہے؟ اس لیے کہ رگڑ ہے اور یہ گولے زمین پر گرتے ہیں تو وہاں بھی اس کی ان کی انرجی میں کمی آتی ہے وغیرہ, اور اس انرجی کو مسلسل پورا کرنے کی ضرورت ہے اور پورا کرنے کا ذریعہ وہ الیکٹرو موٹیو فورس ہے. یہاں پر ڈیفینیشن یہ بنتی ہے, دی الیکٹرو موٹیو فورس از دی انرجی دیٹ اے یونٹ چارج نیڈز ٹو گو اراؤنڈ دا سرکٹ. ظاہر ہے کہ اگر دو یونٹس چارج کے اس سرکٹ کے گرد بھیجنے ہوں تو پھر آپ کو ڈبل انرجی کی ضرورت پڑے گی. اب سوال یہ پیدا ہوتا ہے کہ الیکٹرو موٹیو فورس یا ای ایم ایف آتی کہاں سے؟ اس کے کئی ذرائع ہو سکتے ہیں. مثال کے طور پہ بیٹری کے اندر دو مختلف الیکٹروڈز ہوتے ہیں, ان کے درمیان کوئی ایسڈ ہو سکتا ہے. یہاں پر جو کیمیکل فورسز ہے ان کی وجہ سے الیکٹرانز ایک الیکٹروڈ سے دوسرے الیکٹروڈ تک جانا چاہتے ہیں. دیر از اے پوٹینشیل ڈفرنس کریٹڈ بیکاز آف دا کیمیکل فورسز. مگر صرف یہی نہیں, اور ذریعے ہو سکتے ہیں. جو سب سے شاید اہم ذریعہ بنتا ہے وہ میگنیٹزم کی وجہ سے ہے, لیکن اس کی تفصیل میں یہاں نہیں بتانا چاہتا ہوں کیونکہ یہ پھر ہمارے اگلے لیکچر کا موضوع بنے گا. اس کے علاوہ روشنی ہے. تو جب روشنی خاص مٹیریلز کے اوپر پڑتی ہے تو اس مٹیریل کے اندر ایک الیکٹرو موٹیو فورس پیدا ہوتی ہے, ای ایم ایف پیدا ہوتی ہے. چنانچہ یہاں سے آپ بجلی حاصل کر سکتے ہیں اور اس کو فوٹو وولٹیک سیل کہتے ہیں یا فوٹو سیل کہتے ہیں. ان سیل سے سیٹلائٹس جو زمین سے بہت دور ہیں ان کو بجلی ملتی ہے. اس کے علاوہ گرمی سے بھی آپ بجلی پیدا کر سکتے ہیں, جس کو تھرمو الیکٹریسٹی کہتے ہیں. غرض یہ کہ جب بھی آپ انرجی کو الیکٹریکل انرجی میں تبدیل کرتے ہیں تو اس کو آپ الیکٹرو موٹیو فورس کے ذریعے سے کرتے ہیں. وہاں الیکٹرو موٹیو فورس پیدا ہوتی ہے اور وہ الیکٹرو موٹیو فورس پھر ایک سرکٹ کے اندر کرنٹ کو دوڑاتی ہے. تو چلیے اب ہم یہ تصور کرتے ہیں کہ ایک برقی ذرے کے ساتھ ساتھ ہم ایک سرکٹ میں گھوم کر دوبارہ ایک اسی نقطے پر آتے ہیں جہاں سے ہم نے سفر شروع کیا تھا. تو پہلے ای ایم ایف نے ہمیں دھکا دیا, پھر رجسٹر میں سے گزرے, پھر اور رجسٹرز آئے, پھر کیپیسٹر, پھر اور کچھ جو کچھ بھی ہے, بالآخر ہم اسی جگہ پہنچتے ہیں جہاں سے ہم نے سفر شروع کیا تھا. ایک بڑا اہم تھیورم ہے جو کرکوفس لا کہلاتا ہے. کرکوفس لا کے بقول ہم جس پوٹینشیل سے شروع کرتے ہیں اسی پوٹینشیل پہ ہم آ کر اپنا سفر ختم کرتے ہیں. اور اس کو زیادہ فارملی یوں لکھا جاتا ہے کہ دا سم آف آل دا پوٹینشیل ڈفرینسز سمڈ اراؤنڈ آل دا کمپوننٹس آف اے سرکٹ از ایکول ٹو زیرو. یا یوں بھی آپ کہہ سکتے ہیں کہ دا سم آف دا پوٹینشیل ڈفرینسز انکاؤنٹرڈ ان موونگ اراؤنڈ اے کلوز سرکٹ از زیرو. مطلب اس کا یہ بنا کہ اگر ہم تمام کمپوننٹس کے اکراس جو پوٹینشیل ڈفرینس ہے اس کو ہم ایڈ کرتے چلے جائیں تو ان کی جمع زیرو کے برابر بنتی ہے. اس کی وضاحت میں یوں کرنا چاہوں گا, سب سے سادہ سرکٹ کے لیے کہ فرض کیجئے کہ ایک بیٹری ہے جو ای ایم ایف کا ذریعہ ہے اور اس کے ساتھ صرف ایک رجسٹر لگا ہوا ہے. یہ دیکھ لیجئے کہ یہاں پوائنٹ اے سے ہم اپنا سفر شروع کرتے ہیں اور پھر پوائنٹ بی پہ جاتے ہیں. پوائنٹ اے اور پوائنٹ بی کے درمیان کوئی پوٹینشیل ڈفرینس نہیں ہے کیونکہ یہ ایک تار ہے اور اس تار کی ریزسٹنس کوئی نہیں ہے. پھر بی سے ہم سی پہ پہنچتے ہیں. اب بی سے سی پر جب ہم پہنچتے ہیں تو ظاہر ہے کہ بی کا پوٹینشیل سی سے زیادہ ہوگا, تو دیر از آلویز اے پوٹینشیل ڈراپ اکراس اے ریزسٹر. لہذا یہاں پر ہم مائنس آئی انٹو آر لکھیں گے. پھر سی سے ہم ڈی تک پہنچتے ہیں اور سی سے ڈی جو ہے وہاں کوئی ریزسٹنس نہیں ہے, لہذا دیر از نو پوٹینشیل ڈفرینس بٹوین سی اینڈ ڈی. اور پھر ڈی سے اے پر دوبارہ جانا ہوتا. تو یہ دیکھ لیجئے کہ وی اے مائنس آئی آر پلس دی الیکٹروموٹیو فورس ای از ایکول ٹو وی اے. وی اے دونوں طرف سے کٹ گیا اور یہاں سے پھر ایکویشن نکلی E is equal to I into R. یہ تو بہت سادہ مثال تھی, لیکن کرکوفس لا سے ہم کافی پیچیدہ کمپلیکس قسم کے سرکٹس کے اندر کرنٹس اور پوٹینشیل وغیرہ معلوم کر سکتے ہیں. میں پھر یہ دہراتا ہوں کہ کرکوفس لا کا یہ کہنا ہے کہ اگر آپ سرکٹ کے کسی ایک پوائنٹ پر شروع کریں اور دوبارہ اس پوائنٹ پر پہنچیں تو جتنے بھی پوٹینشیل ڈراپس بنتے ہیں ان کو آپ اگر ایڈ کریں تو زیرو بنے گا. یہ بات درست کیوں ہے؟ بنیادی وجہ یہ ہے کہ الیکٹرک فورس ایک کنزرویٹو فورس ہے. اب آپ کو یاد ہوگا کہ جب ہم نے میکینکس کی بات کی تھی تو وہاں دو قسموں کی فورسز میں تخصیص کی تھی, ایک کنزرویٹو فورس اور ایک نان کنزرویٹو فورس. نان کنزرویٹو فورس کی مثال فرکشن بنتی ہے اور کنزرویٹو فورس کی مثال گریویٹی بن سکتی ہے. ایک کنزرویٹو فورس کے لیے آپ پوٹینشیل ڈیفائن کرتے ہیں اور پوٹینشیل فنکشن آف پوزیشن ہوتا. لہٰذا اگر ایک چارج کو میں اٹھا کر پہلے ادھر لے جاؤں, پھر ادھر لے آؤں, پھر ادھر پھر ادھر اور دوبارہ اسی پوائنٹ کے اوپر پہنچاؤں جہاں سے یہ سفر شروع کرتا ہے, تو اس کے اوپر کوئی کام نہیں کیا گیا ہوگا, کیونکہ جتنا کام اس کے اوپر کیا گیا اتنا ہی اس چارج نے باقی سسٹم کے اوپر کیا. کرکوفس لا کی اپلیکیشن کی ایک اور مثال, یہاں پر ایک ای ایم ایف کا ذریعہ ہے ای, اس کے ساتھ ایک ریزسٹنس ہے اور یہ ریزسٹنس پھر ایک دوسرے ریزسٹنس کے ساتھ لگا ہوا ہے. اس پورے سرکٹ میں ایک کرنٹ فلو کرتا ہے. ہم یہ جاننا چاہتے ہیں کہ یہ کرنٹ کتنا ہے. یہاں پر آپ یہ دیکھیں کہ جو ریزسٹنس دکھایا گیا ہے وہ ای ایم ایف کے سورس کے ساتھ جڑا ہوا ہے. یہ ایسے نہیں کہ ہم نے چاہا کہ وہاں پر ریزسٹنس لگایا جائے, لیکن یہ اس سورس کی اپنی ریزسٹنس ہے. اب فرض کیجئے کہ آپ کے پاس ایک بیٹری ہے, ایک 1.5 وولٹ کی بیٹری یا 9 وولٹ کی بیٹری ہے, جتنی بھی, اس کے اندر تو کوئی ریزسٹر نہیں ہے, لیکن جو اس کے اندر مٹیریل ہے ایک پلیٹ اور دوسرے پلیٹ کے درمیان, اس مٹیریل کا اپنا کوئی ریزسٹنس ہوتا ہے. چنانچہ اگر آپ اس بیٹری کے دونوں سروں کو جوڑ دیں تو اس میں جو کرنٹ فلو ہوگا وہ انفینٹ تو نہیں ہوگا. ایسے تو نہیں ہے کہ چونکہ آپ نے اس کے اوپر زیرو ریزسٹنس لگایا ہوا ہے تو انفینٹ کرنٹ اس میں یوں فلو ہوگا. اس کی وجہ یہ کہ اس بیٹری کی اپنی ایک ریزسٹنس ہے جس کو انٹرنل ریزسٹنس کہتے ہیں. تو یہاں پر ایک ای ایم ایف کا سورس ہے جس کا اپنا انٹرنل ریزسٹنس ہے اور ایک ایکسٹرنل ریزسٹنس بھی موجود ہے. کرکوفز لا کے بقول وی اے پلس ای مائنس آئی آر مائنس آئی آر از اکول ٹو وی اے. چلیے اس ایکویشن کو ہم بہتر سمجھتے ہیں. ہم پوائنٹ اے سے شروع کر رہے ہیں, لہٰذا اے سے بی تک تو کوئی پوٹینشیل ڈراپ نہیں ہوا, لیکن بی سے سی مائنس آئی انٹو کیپیٹل آر پوٹینشیل ڈراپ بنتا ہے, پھر سی سے ڈی کچھ نہیں. اس کے بعد بیٹری کراس ہوتی ہے تو بیٹری ای ایم ایف کا ذریعہ ہے اور وہاں سے ہمیں ای ملتا ہے, پھر دوبارہ رزسٹر آتا ہے جس کے اکراس پوٹینشیل ڈراپ مائنس آئی انٹو اسمال آر, اسمال آر از دی انٹرنل ریزسٹنس, یہ ملتا ہے. اور دوبارہ ہم پوائنٹ اے پہ پہنچے تو جو لیفٹ سائڈ ہے اور رائٹ سائڈ ہے وہ دونوں برابر ہیں. سو دا سم آف آل دا پوٹینشیل ڈراپس اکراس دا سرکٹ از اکول ٹو زیرو. تو یہاں سے آئی از اکول ٹو ای ڈیوائڈیڈ بائی دا سم آف دا رزسٹرس آر پلس آر. یہ تو خیر بہت آسان پرابلم تھا, اس میں صرف ایک ہی لوپ تھا, مگر ہم اس لوپ کے اندر رزسٹرس اور کیپیسٹرز اور دوسری چیزیں بھی شامل کر سکتے ہیں. کرکوفز لا اسی طرح سے ہولڈ کرے گا, اور نہ صرف ایک لوپ کے لیے, لیکن اگر کئی لوپس ہوں تو کرکوفز لا کو ہم علیحدہ علیحدہ ان لوپس کے اوپر اپلائی کر سکتے ہیں. اب کرکوفز لا ایسے سرکٹ کے اوپر میں استعمال کروں گا جس کے اندر کیپیسٹر بھی موجود ہے. یہاں پر ایک کیپیسٹر ہے, اس کے اوپر 10,000 مائکرو فیرڈ لکھا ہوا ہے, یہ ایک 12 وولٹ کی بیٹری ہے اور یہ ایک لائٹ ایمیٹنگ ڈائیوڈ ہے, بلکہ دو لائٹ ایمیٹنگ ڈائیوڈز ہیں. لائٹ ایمیٹنگ ڈائیوڈز اصل میں بلب کی طرح کام کرتے ہیں, تو یہاں اس کو آپ رزسٹر سمجھ لیجئے. اس بیٹری کو میں کیپیسٹر کے ساتھ اور ایل ای ڈی کے ساتھ جوڑوں گا, لائٹ ایمیٹنگ ڈائیوڈ کے ساتھ جوڑوں گا. اور اب یہ دیکھیں کہ جب میں اس کو بیٹری کے ساتھ یوں جوڑتا ہوں تو لائٹ ایمیٹنگ ڈائیوڈ جلتا ہے, مگر بہت تھوڑی دیر کے لیے. وہ اس لیے کہ کرنٹ اس کیپیسٹر میں شروع میں فلو ہوتا ہے, پھر جب یہ کیپیسٹر بھر جاتا ہے تو پھر کرنٹ کا فلو بند ہو جاتا ہے. تو یہ بالکل ویسی بات ہے جیسے ہم ایک پمپ سے ٹنکی کے اندر پانی بھرتے ہیں اور پھر جب ٹنکی بھر جاتی ہے تو پانی کا بہنا بند ہو جاتا. اب میں ایسے کرتا ہوں کہ اس کے اوپر کرکوفز لا اپلائی کرتا ہوں. تو دیکھیے اس کے کیا کمپوننٹس بنتے ہیں, ایک بیٹری ہے, ایک کیپیسٹر ہے اور ایک رزسٹر. تو جب یہ ساتھ یوں جڑے ہوئے ہوتے ہیں تو اس وقت الیکٹرانز فلو کرتے ہیں. اور دیکھیں کرکوفز لا کا کیا کہنا ہے, یہ ای ایم ایف کا ذریعہ ہے, اس کے اکراس پوٹینشیل ڈراپ بنتا ہے اور اسی طرح اس کے اکراس. لہذا اس کی جب آپ ایکویشن لکھیں گے تو وہ اس طرح سے بنے گی کہ الیکٹران اگر اس جگہ سے شروع ہوتا یا چارج اس جگہ سے شروع ہوتا تو جب دوبارہ اس سرکٹ میں سے گزر کر اس پہ پہنچتا ہے تو دا سم آف دا پوٹینشیل ڈراپس از اکول ٹو زیرو. تو یہ ایکویشن بنتی ہے ای مائنس کیو اوور سی مائنس آئی آر از اکول ٹو زیرو. یہاں پر میں نے مائنس آئی آر لکھا اور مائنس کیو اوور سی لکھا. کیو اوور سی کیوں لکھا ہے, اس واسطے کہ جو کیپیسٹر کی ڈیفائننگ ریلیشن شپ ہے دیٹ از کیو از اکول ٹو وی سی یا وی از اکول ٹو کیو اوور سی وغیرہ. تو بالکل جس طرح سے ایک رزسٹر کے اکراس پوٹینشیل ڈراپ ہوتا ہے اسی طرح ایک کیپیسٹر کے اکراس بھی پوٹینشیل ڈراپ ہوتا. مطلب یہ کہ آپ کو انرجی دینا پڑتی ہے ایک چارج کو کیپیسٹر کے نیگیٹو پوائنٹ سے لے کر پازیٹیو پوائنٹ تک پہنچانے کے لیے, نیگیٹو پلیٹ سے پازیٹیو پلیٹ تک آپ کو انرجی دینی ہوتی ہے. لہٰذا یہاں پر جو سائنز ہیں مائنس آئی آر بنتا ہے رجسٹر کے واسطے اور مائنس کیو اوور سی بنتا ہے کیپیسٹر کے لیے. اس ایکویشن کو میں سالو کروں گا, لیکن اس سے پہلے میں ایک اور چیز آپ کو دکھانا چاہتا ہوں. تو اب میں کیپیسٹر کو اس بیٹری کے ساتھ چارج کرتا ہوں, تو بہت کم وقت کے لیے ہی مجھے کرنا پڑے گا. اب یہ میں نے تاریں اس بیٹری کے ساتھ جوڑ لیں اور کیپیسٹر چارج ہو گیا. اب اس چارج کیپیسٹر میں سے میں کرنٹ حاصل کروں گا اور اس سے کام لوں گا. یہ دیکھیں کہ میں اب ایل ای ڈی کو اس کے ساتھ کنیکٹ کرتا ہوں. تو جب میں اس کے ساتھ کنیکٹ کرتا ہوں تو یہ تھوڑی دیر کے لیے ایل ای ڈی جلتا ہے اور پھر بجھ جاتا ہے. جب اس کے اندر چارج خالی ہو جاتا ہے تو اس کے بعد کرنٹ کا بہنا ختم ہو جاتا. اس کی ایکویشن ہم لکھنا چاہتے ہیں, تو یہاں تو کوئی ای ایم ایف کا ذریعہ ہے نہیں, لہذا کیو اوور سی پلس آئی آر از اکول ٹو زیرو. اب یہاں پر چارج کی بات آئی, لیکن یہ چارج جو ہے وہ وقت کے ساتھ تبدیل ہوتا جاتا. اس ایکویشن کو اب آپ ڈیفرینشیٹ کریں, اس کا ڈی بائی ڈی ٹی نے تو ڈی کیو بائی ڈی ٹی آپ کو یاد ہے کہ آئی ہے. سو دیئر فور آئی اوور سی پلس ڈی آئی بائی ڈی ٹی انٹو آر از اکول ٹو زیرو. اس ایکویشن کو اب آپ سالو کر سکتے ہیں. اس کا سولوشن ہے آئی از اکول ٹو آئی ناٹ ای ٹو دا مائنس ٹی ڈیوائڈیڈ بائی آر انٹو سی. اس کو ہم بہتر طور پر سمجھنا چاہتے ہیں. سب سے پہلے یہ کہ آئی ناٹ کیا ہے. اگر آپ ٹی کو زیرو کر دیں تو آئی از اکول ٹو آئی ناٹ, گویا کہ جس وقت میں نے ان تاروں کو جوڑا تھا تو جو کرنٹ اس وقت فلو کر رہا تھا اس کی ویلیو تھی آئی ناٹ. اب چونکہ آپ شاید ایکسپوننشل فنکشن کی ڈیفینیشن سے واقف نہیں ہیں یا بھول چکے ہیں, اس وقت سے میں آپ کی تھوڑی سی یاد دہانی کرانا چاہتا ہوں. واٹ از دی ایکسپوننشل فنکشن؟ ایکسپوننشل فنکشن کو ہم ڈیفائن کرتے ہیں ای ٹو دی ایکس ایز 1 پلس ایکس پلس 1 اوور 2 فیکٹوریل ایکس اسکوائر پلس 1 اوور 3 فیکٹوریل ایکس کیوب وغیرہ وغیرہ. اور یہ ایک سیریز ہے جو لامتناہی ہے, کبھی ختم نہیں ہوتی. یہ فیکٹوریل تو آپ کو یاد ہے, 2 فیکٹوریل کا مطلب ہے 2 انٹو 1, 3 فیکٹوریل از 3 انٹو 2 انٹو 1, اور n فیکٹوریل کا مطلب یہ کہ آپ n سے شروع کرتے ہیں اور پھر ایک کم کرتے ہیں, پھر ایک کم, پھر ایک کم, ان سب کو آپ ملٹیپلائی کرتے ہیں. تو 1 فیکٹوریل از 1, 2 فیکٹوریل از 2, 3 فیکٹوریل از 6, 4 فیکٹوریل از 24 وغیرہ وغیرہ. اب ای ٹو دی ایکس کی ایک بڑی خوبصورت بات ہے, وہ یہ کہ اگر آپ اس کو ڈیفرینشیٹ کریں تو ڈی بائی ڈی ایکس آپ لیجئے ای ٹو دا ایکس, پہلی ٹرم جو 1 ہے وہ تو 0 دے گی, دوسری ٹرم جو ایکس ہے اس سے 1 آئے گا, جو تیسری ٹرم ہے ایکس اسکویئرڈ اوور 2 وہاں سے 2x ڈیوائڈیڈ بائی 2 گویا کہ ایکس ملے گا, اور پھر اگلی ٹرمز اس طرح سے ڈیفرینشیٹ ہوتی جائیں گی. اب جب آپ ڈیفرینشیٹ کر لیتے ہیں تو اس سے ایگزیکٹلی آپ کو وہی چیز ملتی ہے جو ای ٹو دی ایکس کی ڈیفینیشن ہے. واہی اچھا خوبصورت فنکشن بنانا ہے, ڈی بائی ڈی ایکس آف ای ٹو دی ایکس از اکول ٹو ای ٹو دی ایکس. ای ٹو دی ایکس بہت تیزی کے ساتھ بڑھتا ہے جو جو ایکس بڑھتا ہے. اچھا اب ایک دوسرا فنکشن لیجئے, ای ٹو دا مائنس ایکس. یہاں صرف ایکس کی جگہ میں نے مائنس ایکس لگایا, تو ادھر اگر آپ ڈیفرینشیٹ کرتے ہیں تو ساری چیزیں وہی ملتی ہیں جو آپ کو پہلے ملی تھی, ماں سوائے یہ کہ ایک سائن کا فرق ہے. اور اس واسطے ڈی بائی ڈی ایکس آف ای ٹو دا مائنس ایکس از اکول ٹو مائنس ای ٹو دا مائنس ایکس. یہ میں نے اس ایکویشن کی سولوشن کے لیے استعمال کیا. یہاں پر آپ یہ دیکھیں کہ جو فنکشن نکلتا ہے کرنٹ ایز اے فنکشن آف ٹائم وہ ہے آئی از اکول ٹو آئی ناٹ ای ٹو دا مائنس ٹی ڈیوائڈیڈ بائی آر سی. اب ہم اس کو زیادہ فزیکلی سمجھنا چاہیں گے. یہ دیکھیں کہ اگر آپ کسی टंकी के अंदर पानी भरते हैं और फिर उसके बाद नलका खोलते हैं, और सवाल उसके बाद ये करते हैं कि कितना वक्त लगता है टंकी को खाली होने में, तो इसका जवाब दो चीज़ों के ऊपर मुनासिर है। एक ये कि आपकी टंकी कितनी बड़ी है, जाहिर है कि जितनी बड़ी टंकी होगी उतना ही ज़्यादा वक्त लगेगा उस टंकी को खाली होने में, और दूसरी बात यह है कि आपने जो पाइप लगाई है या जो नलका उसके साथ लगाया, वो नलका आपने कितना खोला और पाइप कितनी मोटी है पतली लगाई है। गोया के दो चीज़ों के ऊपर इस सवाल का जवाब मुनासिर है, रेजिस्टेंस एंड कैपेसिटेंस, और दोनों का जो प्रोडक्ट है आर सी उसको हम टाइम कांस्टेंट कहते हैं। तो सॉल्यूशन को दोबारा देखिए, आई इक्वल्स आई नॉट ई टू द माइनस टी डिवाइडेड बाय आर सी। अब आर सी अगर बड़ा है, मतलब ये कि अगर रेजिस्टेंस ज़्यादा है और कैपेसिटेंस ज़्यादा है, तो उसको मैं इस बात से तशबीह दूंगा कि टंकी बड़ी है यानी कि कैपेसिटर बड़ा है और पाइप पतली है, नलका थोड़ा सा खुला हुआ है, रेजिस्टेंस गोया के ज़्यादा है, तो उस सूरत में टाइम कांस्टेंट ज़्यादा होगा। लिहाजा एक कैपेसिटर बहुत वक्त लगाएगा खाली होने में अगर उसका टाइम कांस्टेंट ज़्यादा हो, अगर उस सर्किट का टाइम कांस्टेंट ज़्यादा हो, क्योंकि जो रेजिस्टेंस है और कैपेसिटेंस है ये दोनों तय करते हैं कि कितने वक्त के बाद ये चार्ज कम होगा। किरचॉफ के असल में दो लॉज हैं, एक तो ये कि जब आप किसी सर्किट के गिर चक्कर लगाते हैं तो सम ऑफ पोटेंशियल ड्रॉप्स इज इक्वल टू ज़ीरो, लेकिन दूसरा लॉ ये है कि जब एक करंट दो तारों में बट जाता है तो करंट जितना शुरू में था उतना ही बाद में रहता है, सो कॉन्जर्वेशन ऑफ करंट, तो असल में दिस इज़ जस्ट कॉन्जर्वेशन ऑफ चार्ज। अब मैं किरचॉफ्स लॉज को एक ऐसे सर्किट के ऊपर अप्लाई करना चाहता हूँ जिसमें एक नहीं दो लूप्स हैं। सबसे पहले इस सर्किट को लीजिए, इस सर्किट में ईएमएफ के दो जरिए हैं और दो लूप्स हैं, करंट के डायरेक्शंस आपके सामने हैं और इस हिसाब से आई वन प्लस आई थ्री इज इक्वल टू आई टू, ये करंट कंजर्वेशन की इक्वेशन बनती है। जो लेफ्ट लूप है, चलिए सबसे पहले हम उसके ऊपर चलते हैं, तो पहली इक्वेशन में ई वन माइनस आई वन आर वन प्लस आई थ्री आर थ्री इज इक्वल टू ज़ीरो, वो इसलिए कि आई वन नीचे की तरफ है और जो पोटेंशियल ड्रॉप बनता है वो है माइनस आई वन आर वन, लेकिन आई थ्री मुखालिफ सिमत में है, इस वास्ते प्लस आई थ्री आर थ्री बनता है और इन तीनों की जमा ज़ीरो है बकौल किरचॉफ्स थ्योरम के। अब इसी तरह से आप सीधे हाथ वाला लूप लें, तो यहाँ पर माइनस आई थ्री आर थ्री माइनस आई टू आर टू प्लस ई टू इज इक्वल टू ज़ीरो। पहली इक्वेशन में, मतलब ये कि पहले लूप में मैंने प्लस आई थ्री आर थ्री इस्तेमाल किया जबकि यहाँ पर माइनस आई थ्री आर थ्री, उसकी वजह यह है कि जो दो लूप्स हैं उनमें पॉजिटिव डायरेक्शन ऑफ करंट मुख्तलिफ है, लेफ्ट लूप के लिए एक है, राइट लूप के लिए उसके बरक्स है। अब तीन इक्वेशंस हमारे पास बनती हैं और इनको अब सॉल्व करना तो कोई मुश्किल काम है नहीं, उसका सॉल्यूशन आपके सामने है। अब तीन साइमल्टेनियस इक्वेशंस हैं, आप जानते हैं कि तीन साइमल्टेनियस इक्वेशन को कैसे सॉल्व किया जाता, पहले एक को दूसरे में सब्स्टिट्यूट करते हैं और फिर दो साइमल्टेनियस इक्वेशंस रह जाती हैं वगैरह, खैर ये तो एक छोटी बात है। अब हम एक और टू लूप की मिसाल हल करते हैं ताकि ये बात आपके जहन में पक्की हो जाए। इधर तीन ईएमएफ के ज़राए हैं, ई वन ई टू और ई थ्री, यहाँ भी दो लूप्स हैं, तो अब हम आर वन आर टू आर थ्री और ई वन ई टू ई थ्री इन सब की कीमतें यहाँ बतलाई गई हैं। अब हम यहाँ पर इक्वेशंस लिखना चाहते हैं दो लूप्स के वास्ते। सबसे पहले राइट हैंड लूप को देखें, इधर हम बी से ई, ई से एफ, एफ से सी और सी से बी तक पहुँचेंगे। इससे पहली इक्वेशन बनती है ई टू माइनस ई वन माइनस आई वन आर वन माइनस आई वन माइनस आई टू इंटू आर टू और ये जीरो है। इधर ई टू माइनस ई वन मैंने क्यों लिखा, इस वास्ते कि जो दो बैटरीज हैं ये एक दूसरे के मुखालिफ हैं, एक दूसरे को कैंसिल कर रही हैं, इस वास्ते ई टू माइनस ई वन। फिर यहाँ पर एक और बात नोट करने की है कि इधर माइनस आई वन माइनस आई टू इंटू आर टू लिखा हुआ है, ये क्यों? वो इस वास्ते कि जो डायरेक्शन बनता है वो पॉजिटिव करंट का ऊपर की तरफ है, इसीलिए I1 R1 और I1 माइनस I2 इंटू आर टू ये दोनों एक ही साइन के हैं। अब दूसरे लूप को देखें, इसमें E3 माइनस E2 प्लस I1 माइनस I2 R2 माइनस I2 R3 इक्वल जीरो बनता। यहाँ पर प्लस पे मैंने जोर दिया, ये देखें कि जो पिछली लूप थी, पहली लूप थी, उसमें माइनस I1 माइनस I2 मैंने इस्तेमाल किया था, यहाँ पर प्लस। वो इसलिए कि हम करंट के डायरेक्शन के अगर साथ साथ चलें तो देर इज़ अ वोल्टेज ड्रॉप अक्रॉस एवरी रजिस्टर। तो जब आप करकॉफ्स लॉज इस्तेमाल करते हैं तो इसका बहुत ख्याल रखें कि आप करंट के डायरेक्शन के साथ साथ जब चलते हैं तो हर रजिस्टर पर एक नेगेटिव साइन लगाना होता है। सो इट इज़ माइनस आई आर across every resistor you cross। और जब आप EMF के source पे पहुँचते हैं और EMF का source minus से plus तक है in the direction of positive current, तो फिर वहाँ पर आप plus इस्तेमाल करेंगे। बहरहाल Kirchhoff's laws को इस्तेमाल करना कोई मुश्किल काम नहीं है, ये असल में सिर्फ common sense ही है। थोड़ी सी आप practice कीजिए तो आप बहुत से मुख्तलिफ काफ़ी complicated किस्म के circuits हल कर सकेंगे। अब क्योंकि करकॉफ्स लॉज जो है वो पोटेंशियल से मुताल्लिक है, तो हम ये सवाल कर सकते हैं कि अगर एक चार्ज को एक सर्किट के गिर्द घुमाया जाए तो उस ईएमएफ का सोर्स कितना काम करता है। आपको याद होगा मैंने तशबीह इस बात से दी थी कि कोई शख्स नीचे से गोला उठा रहा है और फिर उसको फेंक रहा है और फिर दोबारा जब वो नीचे पहुंचता है फिर उठाता है। फिर इस तरह से जब वो शख्स काम करता है तो वो काम जो है बिलाखिर हीट गर्मी में तब्दील हो जाती है। यहाँ भी बिल्कुल यही हो रहा है, लेकिन इधर चार्जेस काम करते हैं। तो एक चार्ज पर ईएमएफ का ज़रिया कितना काम करता है, दो चीज़ों के ऊपर मुनहसर है, एक ये कि ईएमएफ की कीमत कितनी है और फिर चार्ज की मकदार कितनी है। तो जब इस चार्ज को उठाया जाता है थ्रू अ पोटेंशियल वी, तो उस पर जो काम किया जाता है उसकी वैल्यू है E इंटू द EMF E। अब चलिए एक रेजिस्टर के हवाले से हम देखते हैं कि उस रेजिस्टर के अंदर कितना काम होता है। तो इधर E इज इक्वल टू डी डब्ल्यू बाई डी क्यू, जिसका मतलब ये है कि काम डी डब्ल्यू होता है जब चार्ज डी क्यू को EMF E से मूव किया जाता। और ये आप याद रखें कि जब कोई इक्वेशन होती है तो उससे यूनिट्स और डायमेंशंस भी डिफाइन होते हैं। अगर पोटेंशियल डिफरेंस एक वोल्ट का है और एक कूलॉम को उस डिफरेंस में से गुजारा जाता है तो उस एक कूलॉम के ऊपर जो काम किया जाता है उसकी मकदार है वन जूल। सो वन वोल्ट इज डिफाइंड एज वन जूल पर कूलॉम। जब एक करंट किसी रेजिस्टर में से फ्लो होता है तो जैसा कि इसके ऊपर बार बार बात हो चुकी है, उस रेजिस्टर के अक्रॉस एक पोटेंशियल डिफरेंस पैदा होता है। चुनाचे अगर एक चार्ज को रेजिस्टर के एक सिरे से दूसरे सिरे तक पहुंचाना हो तो काम करने की ज़रूरत पड़ती है, और ये काम जो है वो बैटरी करती है, ईएमएफ का ज़रिया करता है। इस काम की मकदार कितनी है, डी डब्ल्यू इज इक्वल टू डी क्यू इंटू द पोटेंशियल डिफरेंस जो E के बराबर है, और डी क्यू आई इंटू डी टी है, इस वास्ते के I इज इक्वल टू डी क्यू बाई डी टी रेट ऑफ फ्लो ऑफ चार्ज। अच्छा, तो यहाँ से फिर डी डब्ल्यू इज इक्वल टू ई इंटू आई डी टी, लेकिन E चूंकि I इंटू आर के बराबर है, चुनाचे E इंटू आई डी टी इज इक्वल टू आई स्क्वेर्ड आर डी टी। यहाँ से हम पावर निकाल सकते हैं। अब आपको याद होगा कि पावर का मतलब है रेट ऑफ डूइंग वर्क। तो अगर काम DW किया जाए टाइम DT के दौरान, तो यहाँ से पावर की मकदार बनती है DW/DT। एक हमने बहुत अहम फार्मूला यूं डिराइव किया है, पावर इज इक्वल टू I² × R। तो एक रेजिस्टर में से जितना करंट फ्लो होता है, अगर उसको आप I कहें और अगर उसका रेजिस्टेंस R है, तो उसमें हर सेकंड इतना काम यूज होता है, या ये आप ये कह सकते हैं कि इट डिसिपेट्स सो मच पावर I²R। डिसिपेट का मतलब ये कि इसके अंदर ये गर्मी की सूरत में इलेक्ट्रिसिटी खर्च हो जाती है या ज़ाया हो जाती है, या जो भी आप कहना चाहें। अब P = I²R, लेकिन I = V/R, लिहाजा आप इसको यूं भी लिख सकते हैं P = V²/R, या आप इसको P = I×V लिख सकते हैं। गोया के अगर एक रेजिस्टर के अक्रॉस पोटेंशियल V है और उसमें से करंट I गुजर रहा है, तो इसमें पर यूनिट टाइम इतनी एनर्जी खर्च होती है। जो यूनिट्स हम इस्तेमाल करते हैं एनर्जी के, वो जूल्स हैं, और अगर एक जूल काम किया जाता है एक सेकंड में, तो उसको हम एक वाट कहते हैं। तो बिजली जो हमारे घरों में खर्च होती है, उसको हम वाट्स या 1000 वाट्स किलो वाट में नापते हैं। अब मैं एक और बात की तरफ आना चाहता हूँ। अगर आप ये सवाल करें कि करंट किस तरह से फ्लो होता है किसी मटेरियल के अंदर से, तो फिर बहुत सी दिलचस्प बातें सामने आती हैं। अगर आप किसी कंडक्टर के अंदर झांक कर देख सकते, तो आपको पॉजिटिव चार्ज तो कोई ऐसा दिखाई नहीं देता, मूविंग पॉजिटिव चार्ज मेरा मतलब है, आपको सिर्फ नेगेटिव मूविंग चार्जेस गोया के इलेक्ट्रॉन्स दिखाई देते। ये इलेक्ट्रॉन्स इस सिम्थ में चल रहे हैं, लेकिन आप ये ना समझें कि ये बगैर किसी मजाहमत के गुजर रहे हैं, या ये कि वो हमेशा एक ही सीध में चल रहे हैं। वो ठोकरें खाते हुए इधर उधर होते हुए बिलाखिर एक जगह से दूसरी जगह तक पहुंचते हैं। अब चलिए ये एनिमेशन देखते हैं। इसमें एक तांबे की तार है और इसको हम बहुत बारीकी से देख रहे हैं। जब हम इसके अंदर झांकते हैं, तो हमें चार्ज कैरियर्स सीधे हाथ की तरफ हरकत करते हुए दिखाई देते हैं, गोया के इसमें से करंट गुजर रहा है। ये करंट एक बल्ब को जलाता है। जब तक इलेक्ट्रॉन्स इसमें से गुजरते रहते हैं, गोया के चार्ज कैरियर्स चार्ज इसमें से गुजारते रहते हैं, तो बल्ब जलता रहता है। लेकिन जब ये सिलसिला रुक जाता है तार के कटने की वजह से, तो उस वक्त बल्ब भी बंद हो जाता। अगर हम इसके अंदर देखें, तो हमें इलेक्ट्रॉन्स नज़र आएंगे जो ठोकरें खाते हुए एटम्स के साथ इधर से उधर भटकते हैं, और जब ये एक सिरे से दूसरे सिरे तक पहुंचते हैं, तो ये कई दफ़ा कोलाइड कर चुके होते हैं। यहाँ से फिर हम ये सवाल कर सकते हैं कि अगर हम एक मखसूस इलेक्ट्रिक फील्ड अप्लाई करें इस रेजिस्टर या इस मटेरियल के अक्रॉस, तो फिर कितना करंट फ्लो होगा। इस सवाल का जवाब देने के वास्ते तार का एक छोटा सा टुकड़ा लीजिए, उसकी लंबाई L है और उसका क्रॉस सेक्शनल एरिया A है। इसके अंदर इलेक्ट्रॉन्स की डेंसिटी N है, मतलब ये कि अगर आप यूनिट वॉल्यूम लें, तो उसके अंदर N इलेक्ट्रॉन्स पर यूनिट वॉल्यूम होते हैं, और टोटल इलेक्ट्रॉन्स की तादाद बनती है N × वॉल्यूम, लिहाजा N × A × L। चार्ज मालूम करने के लिए आप इसको E के साथ ज़र्ब देंगे, और इस तरह से जो टोटल चार्ज की मकदार बनती है, दैट इज N × A × L मल्टीप्लाइड बाय द चार्ज ऑफ वन इलेक्ट्रॉन E। जो इलेक्ट्रॉन्स या चार्ज कैरियर्स इस तार के अंदर मौजूद हैं, वो हरकत करते हैं। जैसा कि आपने एनिमेशन में अब थोड़ी देर पहले देखा, वो कभी इधर कभी इधर कभी उधर ठोकरें खाते हुए एक सिम्थ में चलते हैं, वो सिम्थ जो इलेक्ट्रिक फील्ड डिफाइन करता। इसकी स्पीड, एवरेज स्पीड को मैंने यहाँ पर VD कहा हुआ, VD मीनिंग वी ड्रिफ्ट, इसको ड्रिफ्ट स्पीड कहते हैं। क्योंकि अगर आप एक इलेक्ट्रॉन लें, तो ऑन द एवरेज इट इज़ मूविंग इन दिस डायरेक्शन, with speed we drift. अब टाइम टी में ये एक डिस्टेंस तय करता है एल, और चूंकि इसकी स्पीड एवरेज स्पीड वी डी है या वी ड्रिफ्ट, लिहाजा टी इज इक्वल टू एल डिवाइडेड बाई वी डी. यहां से आप करंट कैलकुलेट करते हैं, आई इज इक्वल टू क्यू डिवाइडेड बाई टी. क्यू की वैल्यू एन ए एल इंटू ई बनी, टी इज एल डिवाइडेड बाई वी डी, और यहां से करंट इज एन ए इंटू ई इंटू वी ड्रिफ्ट. वी ड्रिफ्ट इज देयरफॉर आई डिवाइडेड बाई एन इंटू ए इंटू ई, और इधर मैंने आई डिवाइडेड बाई ए करंट पर यूनिट एरिया को एक दूसरा नाम दिया है जे. जे स्टैंड्स फॉर करंट डेंसिटी, करंट पर यूनिट एरिया. यहां से फाइनल रिजल्ट जो निकलता है वो है जे इज इक्वल टू एन इंटू ई इंटू वी ड्रिफ्ट. तो ये बात तो बहुत आसानी से समझ में आ जाती है कि जिस मटेरियल के अंदर ज़्यादा कंसंट्रेशन होगी कैरियर्स की, यानी कि जिसका एन बड़ा होगा, उसमें करंट डेंसिटी ज़्यादा होगी. फिर जिसका वी ड्रिफ्ट ज़्यादा होगा उसकी करंट डेंसिटी ज़्यादा होगी. वी ड्रिफ्ट सबसे अहम चीज़ है जिसके ऊपर अब मैं थोड़ा सा वक्त लगाना चाह रहा हूँ. आमतौर पर ये सुना जाता है कि कोई चीज़ बिजली की रफ्तार से चलती है, यानी बहुत तेज़ चलती, लेकिन जो चीज़ बिजली एक जगह से दूसरी जगह पहुंचाती है वो तो चार्ज कैरियर है, इलेक्ट्रॉन है. मगर इलेक्ट्रॉन बिजली की रफ्तार से हरगिज़ नहीं चलता. क्योंकि अगर आप इसकी वैल्यू देखें, निकालें एक आम मटेरियल के अंदर, तो एक इलेक्ट्रॉन तो बहुत आहिस्ता यहाँ से वहाँ जाता. ये समझ लीजिए कि तरबेला डैम से लाहौर तक आने में एक इलेक्ट्रॉन को कुछ घंटे लग जाते हैं या कुछ दिन भी लग सकते हैं. तो असल में वी ड्रिफ्ट तो बहुत कम है. तो फिर ये कैसे मुमकिन है कि बिजली इतनी तेज़ी से एक जगह से दूसरी जगह पहुंचती है? जाहिर है कि वहाँ तरबेला में जब स्विच बंद हो जाता तो सारा पाकिस्तान तारीख हो जाता यकदम या बहुत कम वक्त में. उसकी वजह ये कि असल में एक इलेक्ट्रॉन दूसरे को धक्का देता है, दूसरा तीसरे को देता है, और जब आप पहले वाले को देते हैं तो जो बिल्कुल उधर है उसको धक्का मिलता. लिहाजा बिजली बहुत तेज़ी से एक जगह से दूसरी जगह पहुंचती है, लेकिन इलेक्ट्रॉन बहुत वक्त लगाता है एक जगह से दूसरी जगह तक पहुंचने में. खैर, अब इस लेक्चर का वक्त ख़त्म होता और इसके ऊपर हमारी मज़ीद बात होगी. हम ये जानना चाहेंगे कि रेजिस्टिविटी और कंडक्टिविटी किसी मटेरियल की और किन बातों से तय होती है, और ये कि क्या वाकई हमेशा ही इलेक्ट्रॉन्स ही हैं जो करंट एक जगह से दूसरी जगह पहुंचाते हैं, या पॉजिटिव कैरियर्स भी कभी हो सकते हैं. पॉजिटिव कैरियर्स की मैं बात करूँगा जब हम हॉल इफेक्ट की बात करेंगे. तो हॉल इफेक्ट में हम ये देखेंगे कि एक्चुअली ऐसे होता है कि होल्स विच आर वेकेंसीज लेफ्ट ओवर बाय इलेक्ट्रॉन्स, दे कैरी द करंट. खैर, ये बात की बात है. खुदा हाफिज़.